हेलो हाई नमस्ते अनि सुस्वागतम भन्दै आइपुगे जिग्री म तपाईँको आफ्नै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनको कुराको यो अर्को अध्यायमा र म हुँ तपाईँको आफ्नै हँसिलो रसिलो अनि चिटिक्क परेको जिग्री सबिन टुप्पी पालेर
अनि सबिन जिग्री सँगसँगै म पनि छु है साथी म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा र मेरो तर्फबाट पनि तपाईँलाई कार्यक्रममा धेरै धेरै स्वागत छ है
सही हो करुणा के छ त खबर लकडाउन लुज भएको छ कस्तो अनुभव गरिरहेको छौ
खासै त्यस्तो केही फरक महसुस भएको छैन सबिन मलाई त त्यही त हो बरु व्यक्तिगत रूपमा चाहिँ स्वास्थ्यको अलि बढी ख्याल गरिरहेको छु बाहिर पनि निस्केको छैन अनि घरमै बस्दा पनि ताजा सफा खानेकुराहरू खाइरहेको छु र मजाले साबुन पानीले बारम्बार हात धोइरहेको छु बरु तिमीले चाहिँ के गरिरहेको छौ
मेरो पनि त्यही त हो नि करुणा मास्क सेनिटाइजर लगाइरहेको छु अनि बाहिर जाँदा चाहिँ सामाजिक दूरी चाहिँ कायम गरिरहेको छु क्या अरू त त्यस्तै हो नि बरु सुन न अब चाहिँ डाँडा खर्कतिर नै जाउन हुँदैन घनै बिर्खेर उसको जिग्रीलाई भेट्न
भइहाल्छ नि सबिन साथी जाउँ है त आजको कथा सुन्न डाँडा खर्कतिर
गोरेटो बाटो चिप्लो छ राम्रोसँग हिँड है नत्र लडिएला
हुन्छ बिर्ख म राम्ररी हिँडिहाल्छु नि बरु तिमी पनि राम्ररी हिँड है चिप्लिएर लडौला नि
अच्छा हेर्नु यिनीहरूको त एकअर्काको मात्र ख्याल गर्छन् त मुनि चिप्लेर लान सक्छु नि त मेरो चाहिँ केही वाच छैन है तिमीहरूलाई रुममा धोएर
त्यस्तो होइन नि घने तेरो पनि माया लागिहाल्छ नि होइन त बाटुली
हो नि राम्ररी हिँड्नु है घने दाई फेरि चिप्लिएर लड्नु होला नि
अब त मैले भनेपछि त राम्ररी हिँड्नु चिप्लेर लाड्नु होला भनेर भन्ने पारि नि होइन रुममा धोएर काटिन
कुबेला कहाँ पानी पर्न थाल्छ भने ओडा कारणले पुग्न अझै बाँकी नै छ
त्यही त भने बिर्खे छाता ओढौ
हुन्छ घने ल मेरो छाता चाहिँ त ओढ अनि बाटुली तिमी र म चाहिँ तिम्रो छाता ओढौ न हुन्न
हुन्छ बिर्ख
के हुन्छ भनिरहेको नि बाटुली तेरो छाता ताइने ओढ बिर्खे तारामा चाहिँ एउटै छाता ओढौ रुममा लोएर जान्ने हुन्छ कि हिँड्नु
ल ल हुन्छ यस्तो रोमान्टिक मौसम भइरहेको बेलामा घनेले कस्तो ऱ्याग हानेको है बाटुली मेरो मनको कुरा त सुनिरहेको छौ नि मुखले भन्नु भएन घनेले मारिहाल्छ
सुनिहाल्छु नि बिर्ख आफ्नो मायालुको मनको भावना पनि सुन्दिन कि क्या हो
त्यही त है झन् एउटै छातामा तिमी र म भएर रोमान्टिक कुरा गर्दै जान पाए कति मजा हुन्थ्यो है
त्यही त है बिर्ख अझ तिम्रो हात समाएर पानीमा रुच्दै हिँड्दा कति रमाइलो हुन्थ्यो होला है
अन्त नि अहिले तिम्रो आँखामा हेर्दा म पनि कता कता डुबिसके भने बाटो
होइन के हो तिम्रो पारा एकअर्कालाई हेर्दै मास्किँदै पुकार्छ त रुममा गएर
त्यस्तो केही होइन घने हेरेको मात्रै हो होइन यो केटाकेटीहरू पनि के भएको होला यस्तो पानी परिरहेको छ पानी जमेको ठाउँमा खेलेर बसिरहेका पो रहेछन्
त्यही त अब के गाह्रो छ यिनीहरूले रुममा लोएर जहिलेदेखि लकडाउन सुरु भयो यिनीहरूको स्कुल बन्द भएर पानी पाएको छैनन् रुममा लोएर अनि बाहिर नखाले के गरौँ त
त्यही त है मैले नि पढ्न पाएकै छैन क्याम्पसबाट अनलाइन क्लास सुरु गर्ने कुरा पनि भइरहेको थियो के पो गर्ने होला शान्ताको घरमा त वाइफाई पनि छ म पनि त्यहीँ गएर अनलाइन क्लास लिनु पर्ला है
आए बरु अहिले स्कुलहरू सञ्चालन हुन नसकेको बेला कुन माध्यमबाट पठन पाठन गराउन सकिन्छ अनलाइन क्लास कसरी सञ्चालन गर्न सकिन्छ भनेर सल्लाह गर्ने कि वडा टिचरसँग के भन्छौ तिमीहरू रुममा धोएर
एकदमै राम्रो कुरा गर्नुभयो दाई तपाईँले आज बजेटको कुरा गर्दा अनलाइन कक्षाको बारेमा पनि बजेट छुट्याइएको छ कि छैन भनेर नि बुझाऊ है
हुन्छ बाटुली किनकि सबैजनाको पहुँच इन्टरनेटमा नहुन पनि सक्छ त्यही भएर इन्टरनेटमा पहुँच नहुनेका लागि के गर्न सकिन्छ भनेर पनि कुरा गर्नुपर्छ होला।
साइयो लु अब चाहिँ छिटछिटो हिँडिहालौँला, रुममाल गरे जाउँ।
हुन्छ हुन्छ।
अनि ओडा दिसीज्यू, अहिले वर्षाको समय भएको कारणले गर्दा बाढी पहिरो पनि गइरहेको छ, त्यही भएर सामाजिक दूरी बनाएर रात बाँड्ने काम गर्ने पो हो कि? गएको वर्ष चाहिँ हामीले हाम्रै क्लबबाट पैसा उठाएर रात बाँडेका थियौँ।
एकदमै राम्रो कुरो उठाउनु भयो बाटुलीजीले, यसको बारेमा पनि म कुरो उठाउँछु। अनि तपाईँहरूको युवा समूहबाट बाढी पहिरोको जोखिम कम गर्नका लागि गाउँलेहरूलाई जानकारी पनि गराउनु होला।
हुन्छ ओडा दिसीज्यू, बरु वृक्षारोपण कार्यक्रम पनि गर्नुपर्छ होला बाढी पहिरोको जोखिम कम गर्नको लागि।
साइयो रुम्मल गुरा। अनि वडा रक्षीज्यू, तपाईँसँग अर्को नि कुरा गरौँ भनेर आएको थियौँ हामी रुम्मल धोएर।
भन्नु न, के कुरा हो?
हाम्रो वडाले यो दूर शिक्षाका लागि के कस्तो योजना बनाइरहेको छ, कसरी सञ्चालन गर्ने भनेर सोचिरहेको छ, अनि कति बजेट छुट्याएको छ भनेर पनि सल्लाह गरौँ भनेर नि वडा रक्षीज्यू।
एकदमै राम्रो कुरो उठाउनु भयो बाटुलीजी तपाईँले। हामीले पनि यो अनलाइन कक्षा यानि कि इन्टरनेटको प्रयोग गरेर कक्षा सञ्चालन गर्ने बारे कुरा उठाइरहेका छौँ।
ए त्यसो भए त कुरा मिलिहाल्यो नि, होइन त ओडा दिसीज्यू?
हो नि बिर्खबहादुरजी, लकडाउन भएदेखि बच्चाहरूले अनि किशोर किशोरीहरूले पढ्न पाएका छैनन्, त्यही भएर यो लकडाउनको समयमा अनलाइनबाट भए पनि कक्षा सञ्चालन गर्नुपर्छ कि भन्ने हाम्रो मान्यता पनि छ।
अँ हो नि, लकडाउन भएदेखि त मैले पनि केही पढ्न पाएकै छैन, उता क्याम्पसबाट अनलाइन क्लास सुरु गर्ने भनेर पनि भनिरहेका थिए।
हामीले हाम्रो वडाको पल्लो भवनमा इन्टरनेटको सुविधा जोडेर राखेका छौँ। यदि वडा नजिकैको कसैको घरमा इन्टरनेट छैन तर अनलाइन कक्षा लिनुपर्ने छ भने तपाईँहरू यहाँ आएर पढ्न सक्नुहुन्छ नि त।
अँ त्यो पनि हो, नत्र भने शान्ताकोमा चाहिँ इन्टरनेट छ, त्यहाँ गएर भए पनि अनलाइन क्लास लिउँला।
तर वडा अध्यक्षज्यू, भौगोलिक दृष्टिकोणले अनलाइन क्लास सबै ठाउँमा सञ्चालन गर्न सम्भव नहोला, त्यही भएर वैकल्पिक उपाय पनि सोच्ने हो कि? जस्तै कि रेडियोको पहुँच भएको ठाउँमा रेडियोबाट, अनि जसको पहुँच टिभीमा छ उसको लागि चाहिँ हाम्रै ठाउँको स्थानीय टिभीबाट पनि त हामीले गर्न सक्छौँ नि, होइन त रुम्माल धोएर? अहिले त विभिन्न रेडियो टेलिभिजनले पनि त दूर शिक्षा सञ्चालन गरेका छन् त।
एकदमै राम्रो कुरो उठाउनु भयो गणेशजीले, यसरी त हामीले सोचेकै थिएनौँ। तपाईँले भन्नुभयो जस्तै हामीले वैकल्पिक उपाय लगाएर अहिलेको परिस्थितिमा कुनै दूर शिक्षा टिभीबाट या रेडियोबाट अनि सम्भव भएसम्म इन्टरनेटबाट अनलाइन कक्षा नै गर्न सक्छौँ। बरु म भोलि नै हाम्रा वडाका विद्यालय व्यवस्थापनका प्रतिनिधिसँग कुरा गर्छु, साथै पालिकासँग पनि कुरा गर्छु।
अँ हो नि वडा ऋषिज्यू, रेडियोबाट सञ्चालन गर्नको लागि बरु हामी डाँडाघरका एफएमको भाक्तेसँग पनि कुरा गरौँ, अनि डाँडाघरका टिभी कि उमा म्यामसँग पनि कुरा गरौँ। आज वडाले नै पाल गर्यो भने त झनै राम्रो रुममाल धोएर।
अँ हुन्छ, म कुरा गरौँला र सम्भव भएसम्म सबैजनाको पहुँच हुने गरी दूर शिक्षा अनलाइन क्लास सुरु गरिहालौँ, हुँदैन?
अँ हुन्छ नि वडा अध्यक्षज्यू, यसरी विभिन्न माध्यमबाट अनलाइन क्लास वा भनौँ न दूर शिक्षाहरू गरियो भने त सबैजनाले मजाले पढ्न नि पाउँछन् अनि सिक्न नि पाउँछन्।
ल तपाईँहरू आएर सल्लाह सुझाव दिनुभयो, एकदम ठिक गर्नुभयो। युवासँग सहकार्य गर्न पाउँदा त हामी जहिले पनि खुसी नै हुन्छौँ, फेरि तपाईँहरू जस्तो युवाले त हो नि हामीलाई प्रोत्साहन दिने, अनि हामीले गरेका कामका गतिविधिका बारेमा मूल्याङ्कन गरेर जवाबदेही र उत्तरदायी बनाउने त, होइन र?
हो नि वडा अध्यक्षज्यू, रुममा धोएर, फेरि हामी युवाको दायित्व पनि त हो नि आफ्नै स्थानीय तहमा रहेको जनप्रतिनिधिलाई जवाबदेही र उत्तरदायी बनाउनु त, होइन त बिर्के?
हो नि घने, र यसरी निगरानी गर्यो भने त हिनामिना पनि हुन पाउँदैन, अनि त विकासका कार्य एकदमै छिटो पनि हुन्छ नि।
त्यही त, फेरि हामीले नगरे कसले गर्छ त, होइन त वडा अध्यक्षज्यू?
हो नि, एकदम सही कुरा गर्नुभयो। बरु अरू के गर्नुपर्छ होला भनेर नयाँ नयाँ आइडियाहरू पनि दिनु होला। यो महामारीको बेलामा हामीले सबैतिर ध्यान नदिन पनि सक्छौँ, त्यही भएर हाम्रो सहकार्य चाहिँ एकदम हुनु जरुरी छ है।
त्यसको त तपाईँ चिन्तै नलिने कि वडा अध्यक्षज्यू, आइडिया त काति छ, बिस्तारै भन्दै जाउँला नि रुममाल धोएर।
हुन्छ गणेशजी, ल त अब चिया खाँदै कुरा गरौँ, अनि भोलि इन्टरनेट जडान गरिसकेपछि पर्सिबाट नै अनलाइन कक्षा सुरु गरिहाल्नुपर्छ है। बरु यो दूर शिक्षाको पढाइका बारेमा पनि म चाहिँ यसो पहल गर्दै गर्छु र चाँडै गर्ने प्रयासतिर लाग्छु। बरु तपाईँहरू यो सूचना चाहिँ एफएमबाट र तपाईँहरू आफैले पनि यसो जानकारी गराउनु होला नि है।
हुन्छ बडा अध्यक्षज्यू, अब चाहिँ चिया खाउँ न त हुन्न, अनि पकौडो पनि खाउँ। पानी परेको बेलामा यो चिया र पकौडो खानुको मजा त ब्याक्लै हुन्छ क्या, रुमाल धोएर।
हुन्छ नि गणेशजी, पकौडो पनि खाउँला।
आहा मजा आउने भयो रुमाल धोएर।
नमस्ते, म भक्त र तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै प्यारो सामुदायिक रेडियो डाँडा खर्क। र अहिले चाहिँ हामी दूर शिक्षा कार्यक्रम लिएर आइसकेका छौँ र सधैँ चाहिँ तपाईँहरूलाई पढाउन तपाईँहरूकै सरिता मिस पनि आइसक्नु भएको छ।
नमस्ते सबैजनालाई, म सरिता मिस। आजको दूर शिक्षा कार्यक्रमको तेस्रो दिनमा सबैजना भाइ बहिनीलाई मेरो तर्फबाट पनि स्वागत छ है। अनि सबैजना सन्चै हुनुहुन्छ नि?
अनि भाइ बहिनी हो, तपाईँहरू सबैजनाले कापी कलम अनि किताब पल्टाएर बस्नु भएको छ नि होइन? पक्कै पनि बस्नु भएको होला भन्दै अब चाहिँ म बिदा हुन्छु र तपाईँको सरिता मिसलाई नै क्लास सञ्चालन गर्नको लागि अनुरोध गर्छु। मिस तपाईँले सुरु गर्नुभए हुन्छ।
हस् हुन्छ भक्तजी। गुड मर्निङ क्लास, आज हामी विज्ञान विषयको पाँचौँ पाठ पढ्नेछौँ। हिजो हामीले रेडियो मार्फत तपाईँलाई सिकाएको, तपाईँलाई दिएको गृह कार्य पक्कै पनि तपाईँले गर्नुभएको छ होला भन्ने हामीले आशा गरेका छौँ। गर्नुभएको छ त सबैजनाले?
इन्टरनेटबाट, रेडियोबाट अनि टिभीबाट पनि पाठन पाठन सुरु भयो है रुमल गएर।
त्यही त है गने, जे होस् हाम्रो वडा अध्यक्ष ज्यूलाई चाहिँ मान्नै पर्छ बा। कति मजाले अनलाइन क्लास सबै माध्यमबाट सुरु गर्नको लागि सबै कुराको व्यवस्था मिलाइदिएको है।
त्यही त, टाकटुक सबै कुराको व्यवस्था मिलाएर पाठन पाठन सुरु गरिहालेका। जियोस् गाउँलेहरूको अनि आफ्नो वडाको चाहिँ एकदमै विकास चाहने वडा अध्यक्ष हुन् के है रुम्मल धोएर।
त्यही त भनेको, वडा अध्यक्ष ज्यू होस् त
हाम्रो वडाको चास्तो होस् रुम्मल धोएर।
डाँडा खर्क युवा क्लबका जिग्रीहरूले गर्नुभएको उदाहरणीय काम देखेर त मलाई सेल्युट नै गर्न मन लाग्यो क्या करुणा जिरे।
त्यही त भनेको सबिन, अब आफ्नो स्थानीय तहसँग मिलेर गर्न सकिने हरेक काममा उनीहरूले आफ्नो अग्रसरता देखाएका छन् र त्यति मात्र नभई ती कामलाई कसरी प्रभावकारी बनाउने, कतै ती कामहरू गर्दा बजेटको हिनामिना पो हुन्छ कि भन्ने कुरामा पनि उनीहरू एकदमै सचेत र सजग छन् भने।
हो नि करुणा जिग्री, अब आजकै कथामा हेर न, अहिले गइरहेको बाढी पहिरोको कारण समस्यामा परेका परिवारलाई स्थानीय तहसँग मिलेर राहत सामग्री वितरण गर्न उनीहरू तयार भएका छन्। त्यति मात्रै नभएर आफ्नो स्थानीय तहमा दूर शिक्षा सञ्चालन गर्न पनि कति अग्रसर भएका है।
हो नि सबिन, अब अहिले लकडाउनका कारण स्कुल कलेजहरू बन्द हुँदा विद्यार्थीको पठन पाठनमा समस्या भएको छ। उनीहरूको महत्वपूर्ण समय खेल्ने काममा मात्रै खर्च भएको छ भन्ने बुझेर उनीहरूले आफ्नो स्थानीय तहसँग अनलाइन कक्षा दूर शिक्षाको बारेमा छलफल गरे नि, त्यो चाहिँ गजबै लाग्यो मलाई।
मनकै कुरा भन्यो कि करुणा जिग्री तिमीले, र फेरि उनीहरूको वडा अध्यक्षलाई नै हेर न कति मजाको क्या। डाँडा खर्क युवा क्लबका किशोर किशोरी तथा युवाले लगेको प्रस्तावलाई उहाँले स्वीकार मात्रै गर्नु भएन कि त्यसको लागि स्थानीय तहले के गरिरहेको छ भनेर पनि राम्रोसँग जानकारी दिनुभयो नि, हो कि भन त।
हो नि सबिन, अनलाइन कक्षा र रेडियो मार्फत, टिभी मार्फत दूर शिक्षा सञ्चालन गर्नको लागि स्थानीय तहले कति बजेट विनियोजन गरेको छ, कसरी कक्षा सञ्चालन गर्ने तयारी गरेको छ, के कस्ता उपकरण तथा प्रविधिको व्यवस्था गरिएको छ भनेर पनि कति मजाले जानकारी दिनुभयो।
हो नि, र डाँडा खर्क युवा क्लबका घने, बिर्खे, बाटुली लगायत अरूले पनि कति मजाले स्थानीय तहले दूर शिक्षा अनलाइन कक्षा सञ्चालनका लागि गरेको कामहरूमा सहकार्य गरे, बजेट हिनामिना हुन नदिनका लागि स्थानीय तहलाई खबरदारी र निगरानी गर्ने काम पनि गरिरहेका छ नि, लौ किन भन त।
एकदमै हो नि सबिन, उनीहरूको यस्तो प्रयासले लकडाउनका कारण विद्यालय बन्द हुँदा पनि विद्यार्थीहरूले पढ्न पाए, स्थानीय तहले पनि नागरिकलाई फाइदा पुग्ने कामहरू गरेर बजेट सही सदुपयोग गरे, अनि किशोर किशोरी तथा युवाले पनि स्थानीय तह प्रतिको आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन पाए।
सही हो करुणा जिग्री।
सबिन, तिमीलाई लाग्दैन डाँडा खर्कका किशोर किशोरी तथा युवा अनि डाँडा खर्कको स्थानीय तहले विद्यार्थीको पढाइ तथा भविष्यलाई सोचेर अहिलेको समयमा यस्ता पठन पाठन प्रणालीको सुरुवात गरे जस्तै अन्य स्थानीय तहले पनि गर्ने हो भने कति राम्रो हुन्थ्यो भनेर।
एकदमै राम्रो हुन्थ्यो नि करुणा जी, र तिमीलाई थाहा छ यस्तो पठन प्रणालीको अभ्यास त कति धेरै स्थानीय तहले गर्नु भएको छ नि। कोरोना भाइरसको डरका कारण लागू भएको लकडाउनको समयमा स्कुल कलेजहरू बन्द हुँदा विद्यार्थीको पढाइमा असर पुग्यो भनेर दूर शिक्षा तथा अनलाइन कक्षाहरूको व्यवस्था पनि गर्नुभएको छ क्या।
हो र सबिन, त्यसो भए त गजबै भयो। स्थानीय तहले नै यस्तो कामको थालनी गर्ने हो भने त लकडाउनको अवधिभर विद्यार्थीहरू पढाइबाट वञ्चित पनि हुनु पर्दैन र त्यति मात्र नभई उनीहरूले नयाँ तरिकाबाट पठन पाठन गर्न पाउँदा रमाइलो अनुभव पनि त गर्छन् नि। लौकेन भन त
सही कुरा भन्यो कल्पना जिग्री तिमीले। र तिमीलाई थाहा छ डाँडा खर्कमा जस्तै पाल्पा कपिल वस्तु लगायत विभिन्न जिल्लाका स्थानीय तहले पनि दूर शिक्षाको सुरुवात गरेको छ क्या।
हो नि सबिन, त्यही भएर अब चाहिँ हाम्रो सामुदायिक सञ्चार कर्मी साथी पाल्पाको साथी सुनिल कार्की र कपिल वस्तुको साथी विकास थापाले त्यहाँको स्थानीय तहका प्रतिनिधिसँग यस विषयमा विस्तृतमा कुराकानी गर्नु भएको छ। बरु त्यही कुराकानी नै सुनाउन हुँदैन?
हुन्छ हुन्छ करुणाजी।
तानसेन नगरपालिकाले रेडियो र टेलिभिजनमा छुट्टा छुट्टै पाठशाला सञ्चालन गरेको छ। हामी यसै विषयमा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीसँग कुराकानी गर्दैछौ।
सुरुमा हामीले रेडियो पोखरासँगको सहकार्यमा यसै परीक्षाको विद्यार्थीहरूको लागि हामीले कक्षा सञ्चालन गर्यौँ। त्यसपछि नभए हामीले के सोच्यौँ भने अरू विद्यार्थीहरूको लागि पनि हामीले कक्षा सञ्चालन गर्न सक्यो भने राम्रो हुन्छ भन्ने हिसाबले कक्षा 11 र 12 पनि हामी दूर शिक्षा सुरु गर्यौँ। र त्यस्तै गरी हामीले अब यतिले मात्रै चाहिँ सम्भव हुँदैन, कतिपय चाहिँ रेडियोले मात्रै नहोला भन्ने हिसाबले शिक्षकहरूलाई एउटा सर्ट ट्रेनिङ यो अनलाइनबाट चाहिँ कक्षा पढाउनको निम्ति त उहाँहरूलाई हामी प्रोत्साहन गऱ्यौँ। हामीले अहिले साथै भन्यो भने एकदमै नोमिनल बजेटमा सञ्चालन गरिराखेको सन्दर्भ छ। त्यसमा कतिपय ठाउँमा रेडियोहरूले पनि आफ्नो योगदान गरेको छ, शिक्षकहरूले पनि भोलिन्टियरली गरिराख्नु भएको छ। त्यो त्यति धेरै भएको छैन, मोटामोटी दिनको 5-6 हजारभन्दा धेरै नै भएको अवस्था छैन। विशेष धेरै छोरीको आधारमा हुन्छ र यो कक्षा कोठाको विकल्प त यो हुन सक्दैन। सबैभन्दा बेसी प्रभावकारी मैले देखेको एसिबी परीक्षाको बेलामा अब त्यो परीक्षा हुन्छै हुन्न बच्चाहरूलाई थाहा थिएन। लगभग त्यसमा 80% विद्यार्थीहरू रेडियोसँग जोडिए, त्यो पढाइसँग चाहिँ उनीहरू नजिक भए। त्यो जनरल अब्जर्भेसनमा के देख्यो त्यो म्याक्सिमम् सहभागिता देखियो। त्यसपछि कक्षा 11-12 जुन हामीले सञ्चालन गऱ्यौँ त्यसमा पनि परीक्षासँग चाहिँ मान्छेको ऊ भएको हुनाले त्यसमा बेसी जोडिएको अवस्था रह्यो। तर अन्य कक्षाहरूको सवालमा हामी तथ्याङ्कै चाहिँ लिन सकेका छैनौँ, त्यसमा चाहिँ त्यति जोडिएको छैन। किन बच्चाहरू इमिडिएट परीक्षा हुने सवालमा अलिकति त्यो जोडिँदो रहेछ, तर अन्य कक्षाहरूको सवालमा जुन ठाउँमा अभिभावकहरू सचेतनतापूर्वक वातावरण क्रिएट गरिदियो भने त्यो अनलाइन वा रेडियो या टेलिभिजनसँग जोडिएको छ, होइन भने एकदमै सचेत खालको उहरू बाहेक कम प्रतिशत भएको मैले पाएको छु। तर यो दुईवटा जुन परीक्षाको नजिकमा चलाएको कक्षाको बारेमा बालबालिकाहरूको रेस्पोन्स, उनीहरूले उठाएका प्रश्नहरू, उनीहरूले खोजेका कुराहरूको रेसियो सङ्ख्या हेर्दाखेरि अत्यधिक मात्रामा बच्चाहरू देख्न जोडिएको थियो।
कपिल वस्तु जिल्लाको बारगङ्गा नगरपालिकाले पनि रेडियो कक्षा टेलिभिजन कक्षाको पठन पाठनको व्यवस्था गरेको छ। आज हामीले सोही विषयमा पठन पाठन कसरी अगाडि बढिरहेको छ भन्ने विषयमा बारगङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईसँग कुराकानी गरेका छौँ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा तयार गरिएको जुन वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ सहजीकरण निर्देशिका थियो, निर्देशिकामा उल्लेख गरिएका कुराहरूलाई आधार मान्दै विद्यार्थीहरूलाई शैक्षिक सत्र 77 पछि हामीले उनीहरूको हात हातमा पाठ्य पुस्तक पुर्याउने काम गऱ्यौँ पहिला। र त्यसपछि अब हामीले चाहिँ अब लकडाउनको अवस्था, विद्यालय खोल्न सकिने अवस्था नभएको हुनाले उनीहरूलाई हामीले रेडियो शिक्षाबाट यहाँ पठन पाठन अहिले गराएका छौँ। खास गरेर बाडेङ्गा नगरपालिकाका 4 रेडियोहरू छन्, ती 4 एफएम रेडियोहरूबाट हामीले कक्षा 4-10 4 विषयलाई र त्यसपछि टिभीबाट हामीले गणित विषय गरेर दैनिक 35 पिरियडलाई 4-10 विषयहरूलाई प्रसारणको व्यवस्था मिलाएका छौँ भने कक्षा 1-3 विद्यार्थीहरूलाई उनीहरूले घरैमै पढ्न सक्ने, अभिभावकले गाइड गर्न सक्ने त्यस्तो स्वाध्यायन अभ्यास पुस्तिका तयार गरेर दिने तयारीमा हामीले गरेका छौँ। यसरी यहाँको अहिले शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नको निमित्त यो बाडेङ्गा नगरपालिकाले प्रयास गरेको छ। केन्द्रबाट पनि उपलब्ध बजेट र नगरपालिकाको आफ्नो आन्तरिक स्रोतबाट बजेट परिचालन गरेर यो कार्यक्रमलाई सञ्चालन गरेका छौँ।
अन्तर्वार्ताका लागि हाम्रो सामुदायिक सञ्चारकर्मी जिग्रीहरू सुनिल कार्की र विकास थापालाई धेरै धेरै धन्यवाद। रहेको कुराकानीमा स्थानीय तहका प्रतिनिधिहरूले भन्नुभयो जस्तै विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर यस्ता दूर शिक्षा कार्यक्रमहरू, अनलाइन कक्षाहरू सञ्चालन गर्दा विद्यार्थीले नयाँ नयाँ कुराहरू सिक्न त पाउँछन् नै, उनीहरूको महत्त्वपूर्ण समय पनि त्यसै खर्च हुँदैन भनेर।
हो नि सबिन, र अहिलेको समयमा स्कुल वा कलेजमा गएर पढ्न सक्ने अवसर नभएको हुँदा यस्ता वैकल्पिक शिक्षा एकदमै राम्रो अवसर हो, जसले विद्यार्थीको पढ्न पाउने अधिकारलाई सुनिश्चित मात्रै नगरिकन उनीहरूलाई सृजनशील पनि त बनाउँछ नि। ल ओके न भन त।
हो नि रजिरी, तपाईँलाई थाहा छ नेपाल सरकारले पनि अहिलेको अवस्थालाई मध्यनजर गरेर दूर शिक्षा कार्यक्रमको अवधारणा ल्याएको छ, जस अन्तर्गत विद्यार्थीहरूलाई अनलाइन, रेडियो, टिभी तथा पत्र पत्रिका मार्फत पढाउने व्यवस्था मिलाइएको छ।
पक्कै पनि, र ती कक्षाहरू सञ्चालन गर्नका लागि स्थानीय तहले पनि बजेट छुट्याएर अत्यावश्यक प्रविधि तथा उपकरण खरिद गर्ने, विद्यार्थीलाई कक्षामा सहभागिताका लागि जानकारी गराउने कामहरू पनि गरिरहेको छ।
सहयोग अरुणा झिकी, बरु सुन न, सिन्धुलीको हाम्रो सामुदायिक सञ्चार कर्मी झिकी कमल सरला सुनवारले स्थानीय तहको समन्वयमा जिल्लामा सञ्चालन भएको दूर शिक्षाको प्रभावकारितालाई समेटेर रेडियो रिपोर्ट पठाउनु भएको छ, बरु त्यही नै सुनौ न। हुँदैन,
सुन्ने नि सबिन, किन नसुन्ने, बरु सुनिहालौ।
गुरुमा ज्ञानको ज्योति चम्किलो जब बन्दछ, धरतीले जन्मको सार पूर्ण भो अनि भन्दछ।
नौटी स्थानीय तहको समन्वयमा सिन्धुलीमा रेडियो पाठशाला कार्यक्रम सञ्चालन भइरहेको छ। लकडाउनका कारण विद्यालय बन्द भएर घरमा नै बसिरहेका कक्षा छदेखि कक्षा दससम्मका विद्यार्थीका लागि लक्षित गरेर कमलामाई नगरपालिका सिन्धुलीले उत्पादन गरेको कार्यक्रम सिन्धुलीको नौटै स्थानीय तहको समन्वयमा सिन्धुली लगायत आसपासका 14 रेडियो मार्फत प्रसारण भइरहेको छ। ग्याङले गाउँपालिका 2 माभि हाइटारका विद्यार्थी मनिष खड्का कार्यक्रम सुनेर आफूलाई उपयोगी लागेको बताउनुहुन्छ।
मलाई एकदम राम्रो लाग्छ, कार्यक्रम हरेक दिन सुन्ने गर्छु, अनि कहिले काहीँ नभ्याएको बेला अनि रेकर्ड गरेर राख्नु, अनि त्यहाँ सुन्ने गर्छु, रिपोर्ट गरेर अनि पढ्ने गर्छु।
मनिष खड्काले जस्तै कमलामाई नगरपालिका 5 वरुणदेवी खट्टारमा अध्ययनरत विद्यार्थी श्री बुढाथोकीले पनि कार्यक्रममा आफूलाई उपयोगी लागेको र त्यसबाट लाभ लिएको बताउनुभयो।
राम्रै लाग्छ, रेडियो सुनि सरहरूले भन्नुहुन्छ, कापीमा लेख्दै अरू कापीमा साटै गर्दै, अलिक बिस्तारो भन्नुपर्छ, छिटो छिटो लेख्न सक्दिनँ।
मनिष र सृष्टिले कार्यक्रम सुनेर आफूलाई उपयोगी लागेको बताइरहँदा कमलामाई नगरपालिका 4 देवराज स्याङतान भने विद्यालयमा जस्तो सिकाइमा सहजता नभएको बताउनुहुन्छ। बाल बालिकाहरूले फुर्सदको अधिकांश समय खेल्ने, कुद्ने, उफ्रने गरेर बिताउने भएकोले अभिभावकहरूले पनि समय निकालेर बाल बालिकासँगै बसेर उनीहरूलाई अध्ययन गराउन बारम्बार निगरानी गर्नुपर्ने बताउनुहुन्छ अभिभावक विस्मिता खतिवडा।
केटाकेटी हो, कुनै बेला खेल्न भुलिन्छन्, कहिले के हुन्छ, अनि पढ्नु पढ्दा गएर भन्ने गरेको छ।
वैकल्पिक प्रणालीको माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने उद्देश्यले सञ्चालन भएको कार्यक्रम 2 महिनासम्म सञ्चालन हुनेछ। कार्यक्रम उत्पादनको लागि नगरले 5 लाख बजेट छुट्याएको बताएको छ। ग्रामीण बस्ती, अनलाइनको पहुँच नपुगेको ठाउँहरूमा सामुदायिक रेडियो पाठशाला कार्यक्रम प्रभावकारी नै देखिएको बताउनुहुन्छ शिक्षक गीता राउत।
केही प्रतिशत विद्यार्थीहरूले सुनेका छन् र सुनेर उनीहरूले राम्रो प्रतिक्रिया दिएका छन्। यसबाट चाहिँ पढाइसँग जोडिनको लागि हामीलाई एउटा माध्यम प्राप्त भयो भनेर उनीहरूले खुसी व्यक्त गरेकै पाएको छु।
शिक्षक गीता राउतले जस्तै मेघ भुजेलले पनि रेडियो पाठशाला कार्यक्रम समय सान्दर्भिक भएको र यसले विद्यार्थीलाई मात्र नभएर शिक्षकलाई पनि प्रविधि मैत्री बनाएको बताउनुहुन्छ।
हिजो हामी फेस टु फेस विद्यार्थीहरूलाई राखेर पढ्ने वातावरण थियो र त्योभन्दा अर्थोक हामीले जानेका थिएनौँ, तर अहिले हामीलाई प्रविधि मैत्री पनि हुनुपर्छ भन्ने कुरा सिकाएको छ। भाइ बहिनीहरूसँग जुन जुन एरियामा चाहिँ यी रेडियोहरू कार्यक्रमहरू बज्छ त्यहाँ जाँदाखेरि सर अति नै राम्रो लाग्यो, हामीले वैकल्पिक रूपमा केही सिक्ने मौका पायौँ भनेर भने।
लकडाउनका कारण विद्यालय जान नपाएर घरमा नै बसिरहेका बाल बालिका र उनीहरूको भविष्यलाई लिएर चिन्तित अभिभावकलाई वैकल्पिक प्रणालीको माध्यमबाट गरिएको सिकाइ सहजीकरणले केही राहत दिएको देखिन्छ।
रेडियो रिपोर्टको लागि सामुदायिक सञ्चार कर्मी झिक्री कमल सरला सुनवारलाई धेरै धेरै धन्यवाद। र रिपोर्टमा भनिए अनुसार यस्ता दूर शिक्षा कक्षाहरू प्रभावकारी रूपमा सञ्चालन गर्न छ भने चाहिँ स्थानीय तहको एक्लो प्रयासले मात्र सम्भव छैन भन्ने कुरा पनि उठाउनु भएको छ नि, हो कि भन न।
हो नि सबिन, र त्यो किनभने नि साथी, स्थानीय तहको मात्र एक्लो प्रयासमा दूर शिक्षा कक्षाहरू सञ्चालन गर्दा सबै ठाउँका विद्यार्थीलाई समेट्न समस्या हुन सक्छ। त्यसैले पनि यसका लागि स्थानीय तह सँगसँगै विद्यालय, शिक्षक तथा विद्यार्थीको पनि समान सहभागिता हुन उत्तिकै आवश्यक छ।
र कतिपय ठाउँमा त इन्टरनेट त परेको कुरा, टेलिभिजन रेडियोकै पनि अभाव छ। ती ठाउँमा रहेका विद्यार्थीका लागि पनि अहिलेको अवस्थामा कस्तो वैकल्पिक शिक्षा उचित हुन्छ भन्ने विचार गरेर सोही अनुरूप पठन पाठन गर्न पनि हामी किशोर किशोरी तथा युवाले राम्रो भूमिका खेल्न सक्छौँ जस्तो लाग्छ है जिग्रे।
र त्यति मात्र नभई आफ्नो स्थानीय तहमा यस्ता कक्षाहरू सञ्चालन भएका छन् कि छैनन्। यदि छन् भने यी कक्षाहरू सञ्चालन गर्न विनियोजन गरिएको बजेटको सही सदुपयोग भएको छ कि छैन भनेर चासो राख्ने, खबरदारी र निगरानी गर्ने पनि गर्न सक्छौ।
सही भन्यो करुणा जिग्री तिमीले। त्यो सँगसँगै हामीले गर्न सक्ने भनेको नि जिग्री, यी कक्षाको आवश्यकता तथा यी कक्षामा सहभागी हुनको लागि लक्षित विद्यार्थीलाई प्रोत्साहन गर्ने, कक्षामा सहभागी हुन आवश्यक पर्ने प्राविधिक ज्ञानहरू सिकाइदिने, अभिभावकलाई पनि आफ्नो बाल बच्चाको पठन पाठनका लागि चासो राख्न उत्प्रेरणा दिन सक्छौ नि, हो कि भन न?
हो नि सबिन, किनभने नि साथी, हाम्रो यस्तो प्रयासले विद्यार्थीहरू पठन पाठनबाट वञ्चित हुनु पर्दैन, स्थानीय तहले पनि नागरिक प्रति अझै बढी जिम्मेवार र उत्तरदायी महसुस गर्छ, बजेटको पनि सही सदुपयोग हुन्छ र यी सबै कुराले अनन्त फाइदा पुग्ने भनेको त हामी नागरिकलाई नै हो नि, ल हो कि भन्नुहोस् त?
हो नि करुणा झिरी, त्यसैले नि झिरी आफ्नो स्थानीय तहमा सञ्चालन भइरहेका वैकल्पिक माध्यमहरू दूर शिक्षा अनलाइन कक्षाको बारेमा चासो राखौ, स्थानीय तह सँगसँगै विद्यार्थी तथा अभिभावकलाई सामाजिक दूरी कायम गरेर पठन पाठन सञ्चालन गर्नमा चाहिँ प्रोत्साहन गर्न र घचघच्याउने काम पनि त गर्न सक्छौ नि हामीले, हो कि भन्नुहोस् न?
हो नि सबिन, किनकि नि साथी हाम्रो भविष्य हाम्रै हातमा छ, अहिले लकडाउन छ भनेर हामीले हाम्रो भविष्यप्रति पढाइ लेखाइप्रति चासो नराख्दा यसले असर पुर्याउने भनेको त हामीलाई नै हो, त्यसैले आफू पनि जिम्मेवार बनाऊ र आफ्नो स्थानीय तह त्यहाँ रहेका विद्यालय विद्यार्थी शिक्षक शिक्षिका तथा अभिभावकलाई पनि जिम्मेवार बनाऊ।
पक्कै पनि, बरु सुन न करुणाजी, यसै सन्दर्भमा रहेर आजको भिवाई प्रश्न सुन्न रसिकलाई नै बोलाउन हुँदैन?
हुन्छ हुन्छ सबिन।
नमस्ते अनि धेरै धेरै स्वागत छ है साथी कार्यक्रम साथीसँग मनका कुराको भिवाई प्रश्न सोध्न। अनि गत हप्ताको भिवाई प्रश्नमा तपाईँले नै पठाउनु भएको तपाईँको विचार पढेर सुनाउन र साथीलाई साथीको सल्लाह स्तम्भ लिएर आइसकेको छु म तपाईँको आफ्नै साथी रसिक।
र साथी आजको लागि भिवाई प्रश्न रहेको छ, तपाईँको विचारमा स्थानीय तहले सञ्चालन गर्ने दूर शिक्षा तथा पठन पाठनको वैकल्पिक उपायका लागि किशोर किशोरी तथा युवाले कस्तो भूमिका खेल्न सक्छन्?
साथी प्रश्न फेरि एक पटक भन्छु है त, तपाईँको विचारमा स्थानीय तहले सञ्चालन गर्ने दूर शिक्षा तथा पठन पाठनको वैकल्पिक उपायको लागि किशोर किशोरी तथा युवाले कस्तो भूमिका खेल्न सक्छन्?
साथी यो प्रश्नमा तपाईँलाई लागेको रचनात्मक विचार हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा जानुहोस् अनि VOY टाइप गरेर एउटा खाली ठाउँ छोड्नुहोस् अनि आफ्नो नाम र ठेगाना सहित आफ्नो रचनात्मक विचार सरल लेखेर पठाइहाल्नुहोस् हाम्रो पैसा नै नलाग्ने टोल फ्री SMS नम्बर 3440
पक्कै पनि। साथी अब चाहिँ पालो भएको छ गत हप्ताको भिवाई प्रश्नमा तपाईँले नै पठाउनु भएको तपाईँको विचार पढेर सुनाउने र गत हप्ताको भिवाई प्रश्न रहेको थियो तपाईँको विचारमा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा किशोर किशोरी तथा युवाले कसरी स्थानीय तहसँग समन्वय गर्न सक्छन्?
साथी यो प्रश्नमा हामीलाई धेरैजना साथीले आफ्नो रचनात्मक विचार लेखेर पठाउनु भएको छ र ती सबै विचारलाई समेट्ने गरी आज हामीले कार्यक्रममा केही साथीको विचार लिएर आएका छौँ र सबैभन्दा पहिलो विचार छ कञ्चनपुरबाट साथी ती सुरेन्द्र आफ्नो विचार यसरी राख्नुहुन्छ। कोरोना भाइरस फैलिराखेको अवस्थामा क्वारेन्टिन र आइसोलेसन व्यवस्थित गर्न क्वारेन्टिनमा बसेका मानिसहरूको स्वास्थ्यको हेरचाह र सुरक्षा प्रदान गर्ने, समयमा खाना दिने, भौतिक दूरीको ख्याल गर्ने, महिला र अपाङ्ग मैत्री बनाउने, लामखुट्टेको जोखिमबाट बचाउने, क्षमताभन्दा बढी मानिस नराख्ने, कोठा सेनिटाइज गर्ने, साबुन पानीको व्यवस्था गर्ने, इन्टरनेटको व्यवस्था गर्ने आदि भनेर लेख्नु भएको छ।
त्यस्तै सुरेश तामलिङ राईले यस कोरोनाको महामारीको बेलामा किशोर किशोरीले आफ्नो स्थानीय तहसँग आफ्नो कुरा राख्ने, समाजमा कोही व्यक्ति परदेशबाट आउनु भएको छ भने सम्बन्धित वडामा जानकारी गराउने, सो व्यक्तिलाई कोरोनाको बारेमा सचेतना गराउने, आत्मनोबल बढाउने, क्वारेन्टिन व्यवस्थापन गर्ने जस्ता कुरामा समन्वय गर्न सकिन्छ भनेर लेख्नु भएको छ।
र आफ्नो नाम र ठेगाना नलेख्ने साथीको विचार चाहिँ यस्तो रहेको छ, स्थानीय तहसँग कसरी समन्वय गर्ने भने स्थानीय तहका जनप्रतिनिधि तथा आफ्नो ओडाका ओडा अध्यक्ष तथा ओडाका सदस्यसँग हामीले आफूले जाने बुझे अनुसार कोरोना भाइरसको प्रभाव फैलिनबाट कसरी रोक्न सकिन्छ, कसरी जनचेतना दिने, यसबाट कसरी सुरक्षित रहने, यस सम्बन्धी जानकारीहरू दिन सकिन्छ। त्यो सँगसँगै भारत तथा अन्य देशबाट आएका नेपालीलाई कसरी व्यवस्थित गरी राख्न सकिन्छ, सरकारले लागू गरेको लकडाउनको कसरी पालना गर्न सकिन्छ भन्ने जस्ता कुरामा आवश्यक छलफल गरी कार्यान्वयन गर्न सके कोरोना भाइरसको फैलिँदो प्रभाव रोक्न सकिन्छ भनेर लेख्नु भएको छ।
पक्कै पनि, ल त साथी यस हप्ताको भिवाई प्रश्नमा पनि आफ्नो रचनात्मक विचार पठाउँदै गर्नु होला भन्दै हाम्रो साथीको समस्या तथा जिज्ञासामा छलफल गर्ने होइन त करुणा?
हो नि रसिक, बरु आज कहाँको साथीको के समस्या तथा जिज्ञासा छ पढेर सुनाइहाल न रसिक।
भइहाल्छ नि करुणा, र आज मसँग चाहिँ आफ्नो ठेगाना नलेख्ने साथीको समस्या रहेको छ, र यो समस्या चाहिँ यस्तो रहेको छ साथी, अहिले कोरोना भाइरसको खतरा छ, त्यही भएर सबै स्कुल कलेजहरू बन्द छन्, सबै स्कुल तथा कलेजहरू बन्द छन्। यस समयमा आफ्नो पढाइलाई कसरी अगाडि लान सकिन्छ? रेडियोमा टिचिङ क्लास सुरु भए पनि अहिले पानी मात्र परेकोले फोनहरूमा ब्याट्री पावर छैन, त्यही भएर मैले कन्टिन्यू टिचिङ क्लास सुन्न पाइरहेको छैन, त्यसमा पनि मसँग ठुलो फोन छैन, त्यसैले मलाई पढाइको एकदमै धेरै चिन्ता लागिरहेको छ। अब यस समयमा मेरो पढाइलाई कसरी अगाडि लान सक्छु होला भनेर लेख्नु भएको छ।
सबैभन्दा पहिला त हामीलाई आफ्नै साथी सम्झेर आफ्नो समस्या बाँड्नु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।
पक्कै पनि। अनि साथी, यसरी महामारीको अवस्थामा तपाईँले आफ्नो पढाइलाई निरन्तरता दिन नपाउँदा अहिले तपाईँको मनमा कस्तो भइरहेको छ भनेर हामी महसुस गर्न सक्छौँ।
तर नि साथी, समस्या पर्यो भनेर चिन्ता लिएर आत्तिएर चाहिँ नबस्नु होला। एक न एक दिन तपाईँको यो समस्याको समाधान त भइ नै हाल्छ नि, लौकेन भन त रसिक।
पक्कै पनि हो नि करुणा। अनि साथी, तपाईँले आफ्नो पढाइ अनि आफ्नो भविष्यलाई लिएर चिन्तित हुनुभएको देखेर चाहिँ एकदमै खुसी लाग्यो, किनकि आफ्नो भविष्यको बारेमा सोच्नु भनेको त एकदमै राम्रो हो नि, लौकेन भन न करुणा।
हो नि रसिक। अनि नि साथी, अहिलेको अवस्थामा हामीले घरमा नै बसेर पढ्न सक्छौँ, आफूभन्दा ठुला दाई दिदीलाई पढाइदिनु भनेर आग्रह पनि गर्न सक्छौँ, अनि आफूसँग भएका किताबहरू रुटिन बनाएर पढ्न र प्र्याक्टिस गर्न पनि त सक्छौँ नि, लौकेन भन त।
हो नि। अनि नि साथी, हामीले आफूले नजानेको कुरा आफ्नो स्कुलको शिक्षकसँग फोन गरेर बुझ्न सक्छौँ जस्तो लाग्छ मलाई त। अनि अर्को कुरा भनेको, अहिले पानी परिरहेकाले तपाईँको फोनमा चार्ज नभएको कुरा गर्नुभएको छ, बरु तपाईँले फोन कसरी चार्ज गर्न सकिन्छ भनेर त्यतातिर पो सोच्ने हो कि साथी।
हो नि रसिक। साथी, त्यसैले एक फेर राम्रोसँग सोच्नुहोस् त, तपाईँको ठाउँमा सोलरबाट वा अन्य कुनै उपायबाट फोनमा चार्ज लगाउन पो सकिन्छ कि।
अनि तपाईँको छिमेकमा अथवा गाउँमा कसैकोमा सोलर छ भने त्यहाँ गएर आफ्नो फोनमा चार्ज लगाइदिनको लागि अनुरोध पनि त गर्न सक्नुहुन्छ नि।
र त्यसरी चार्ज लगाइसकेपछि त तपाईँलाई आवश्यक परेको बेला अथवा रेडियोमा तपाईँको कक्षा सुरु भएको बेला फोन खोलेर तपाईँले पढ्न पनि त सक्नुहुन्छ नि, लौकेन भन्नुहोस् त।
अनि अर्को कुरा भनेको नि साथी, तपाईँसँग ठुलो अनि राम्रो फोन छैन भन्नुभएको छ, तर साथी तपाईँसँग भएको फोनले र तपाईँले सोच्नु भएको त्यो ठुलो फोनले काम गर्ने भनेको त एउटै कुरा हो नि, रेडियो सुनेर आफ्नो कक्षामा सहभागी हुने, ल हो किन भन्नु त तपाईँ आफै नै।
पक्कै पनि हो नि रसिक। त्यही भएर नि साथी, मसँग राम्रो फोन भएन भनेर चिन्ता लिनुभन्दा पनि आफूसँग जुन चाहिँ फोन छ त्यही फोनबाट राम्रोसँग सहभागी भएर शिक्षा लिएर सदुपयोग गर्न पनि त सक्छौ नि, लौकेन भन्नुहोस् त।
हो नि। अनि एकचोटि राम्रोसँग सोच्नु त साथी, तपाईँसँग फोन नहुँदा पनि त तपाईँले कुनै न कुनै माध्यमबाट पढ्नुहुन्थ्यो नि।
त्यही भएर नि साथी, यति बेलाको यो महत्वपूर्ण समयलाई सदुपयोग गरेर आफ्नो भविष्यलाई अगाडि बढाउनु होला नि भन्छौँ है।
ल त साथी, हामीले दिएको सल्लाह सुझावले तपाईँको समस्या समाधान भयो कि भएन भनेर लेखी पठाउन चाहिँ नभुल्नु होला है त।
पक्कै पनि।
झिग्री, तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुरा, र तपाईँलाई कार्यक्रममा साथ दिइरहेको छ हामी दुई, करुणा र सविन झिग्रीले।
पक्कै पनि। र साथी, अब भने कार्यक्रममा पालो भएको छ सूचना तथा जानकारीको स्तम्भ जाँदा जाँदैको,
त्यसैले अब समय खेर नफाली आजको जाँदा जाँदैमा के विषयमा जानकारी दिन लागेको हो भनिहाल न करुणाजी।
भइहाल्छ नि सबै। र साथी, आज चाहिँ हामीले वर्षायाममा हुने विपत्ति, बाढी पहिरो र त्यसबाट आफूलाई कसरी सुरक्षित गर्ने, पूर्व तयारी गर्न किन आवश्यक छ भन्ने बारेमा जानकारी लिएर आएका छौँ।
र जिग्री, अहिले देशका विभिन्न ठाउँमा बाढी पहिरोबाट धेरै धनजनको क्षति भएको छ भन्ने कुरा त तपाईँले पनि सुन्नु नै भएको होला, त्यही भएर आत्तिएर भन्दा पनि सम्हालिएर कदम चाल्नु एकदमै आवश्यक छ जस्तो लाग्छ है, होइन त करुणा?
हो नि सबिन। र बाढी पहिरोको जोखिम कम गर्नको लागि सबैभन्दा पहिले त स्थानीय तहसँग मिलेर खोला नाला या त पहिरोको जोखिम भएको ठाउँहरूमा वृक्षारोपण गर्न सक्छौँ, तटबन्ध निर्माण गर्न सक्छौँ, ल हो किन भन त सबिन।
हो नि। र त्यसको लागि जोखिमयुक्त बस्ती र क्षेत्रको पहिचान गर्ने, विपदको पूर्व अनुमान गर्ने, सम्भावित विपदको प्रक्षेपण गर्ने, प्राकृतिक विपदका सूचना संकलन गर्ने, ती सूचनाको अध्ययन अनुसन्धान गरी प्रकोप नक्साङ्कन गर्ने, यस्ता नक्सालाई राष्ट्रिय एवं स्थानीय पत्र पत्रिका, टेलिभिजन, सामाजिक सञ्जाल, रेडियो, सरकारी वेबसाइट लगायतबाट नियमित प्रकाशन प्रसारण गर्ने र गराउने काम पनि त गर्न सक्छौ नि, हो कि भन्न करुणा?
हो नि सबिन। र त्यो सँगसँगै प्रकोप नक्सामा उच्च जोखिम देखिएको ठाउँमा मानव बस्ती विकास गर्न नदिने, त्यस्ता ठाउँमा प्राकृतिक स्रोत साधनको दोहन रोक्ने, सूचना प्रणालीलाई समय समयमा परिवर्तन यानि कि समय सान्दर्भिक बनाइराख्ने, मानिसको पहुँचमा समयमै सूचना पुग्ने माध्यमको विकास गर्ने पनि त गर्न सकिन्छ नि।
र त्यो कसरी भनेदेखि नि झिग्री, रेडियो टेलिभिजनबाट जानकारी गराउने, मोबाइलमा एसएमएस पठाउने, विपद पूर्व नै स्थानीय जनतालाई सुरक्षित स्थानमा सार्न जनशक्ति र साधन तयारी अवस्थामा राख्ने, रातका लागि खाना लुगा औषधि र अन्य आवश्यक सामग्रीलाई तयारी अवस्थामा नै राख्ने हो। यी सबै काम गर्न सक्यो भने चाहिँ सम्भावित जोखिमको क्षति न्यूनीकरण गर्न सक्छौ जस्तो लाग्छ है मलाई त।
त्यो त पक्कै पनि हो नि सबै र यसको लागि नि स्थानीय तहले विकास निर्माणका कामहरू सञ्चालन गर्दा प्राविधिक परीक्षण गरी समयमै बाढी पहिरो नियन्त्रण लक्षित कार्यक्रम सञ्चालन गर्न चाहिँ एकदमै जरुरी छ।
पक्कै पनि त्यसैले जीवी रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्ने नदिनु राम्रो। त्यसैले पूर्व तयारी गर्ने जथाभावी बस्ती नबसाउने रुख बिरुवा नकाट्ने विकासको नाममा बस्ती मुनि बाटो नखन्ने लगायत कामहरूसँगै अघि हामीले भनेको जस्तै उपायहरू अप्नाउनु नै भन्छु है म त।
पक्कै पनि किनकि साथी प्राकृतिक विपत्ति बाजा बजाएर आउँदैन त्यसैले बेलैमा सजग हौ आफू पनि बाँचौ र अरूलाई पनि बचाऊ।
संसार सारा भयमित छन् बुझिदिनुहोस् है घरमै रहे सुरक्षित छ बुझिदिनुहोस् है अदृश्य शत्रुसँग युद्धरत छौ यति बेला सतर्कता नै संयमित छ बुझिदिनुहोस् है ज्यान मार यो महामारी छिनमै कहाँ फैलिन्छ भेटघाट हाल अनुचित छ बुझिदिनुहोस् है आफ्नै लागि लकडाउन यो उल्लङ्घन किन बाँचौ बचाउँ यसैमा हित छ बुझिदिनुहोस् है स्नेह बाढी आपसमा सन्तान चिन्ने मौका यो विश्व जगत प्रभावित छ बुझिदिनुहोस् है जब जित्छौ कोरोनालाई तब उत्सव मनाउला अहिले एक्लै बस्नु जित छ बुझिदिनुहोस् है धन्यवाद सुरज धमालाल चाहिँ यो लेखेर पठाउनु भएको छ कोरोना।
यति राम्रो भावना लेखेर पठाउनु भएकोमा हाम्रो साथी सुरज धमालालाई धेरै धेरै धन्यवाद र यदि तपाईँले पनि उहाँले जस्तै आफ्नो भावनाहरू हाम्रो कार्यक्रम मार्फत तपाईँ जस्तै साथीको लागि सुनाउन चाहनुहुन्छ भने चाहिँ फटाफट लेखेर पठाइहाल्नुहोस् है त हाम्रो कार्यक्रमको स्तम्भ जीवन बोगाईमा।
मेरो कथा साथीसँग मनका कुरा मार्फत।
साथी के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ?
यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्।
तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ।
र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनका लागि ठेगाना रहेको छ facebook.com/ssmkradio।
जिग्री हामी तपाईँको जीवन भोगाईको प्रतीक्षामा रहनेछौँ त्यसैले फटाफट आफ्नो कुरा हामीलाई लेखेर पठाउनु भन्दै आजको कार्यक्रमबाट बिदा नै पो माग्ने हो कि करुणा।
भइहाल्छ नि सबिन। साथी तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै हामीलाई भन्नका लागि अनि कार्यक्रमका लागि आफ्नो सुझाव सल्लाह तथा प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने हामीलाई इमेल गर्ने ठेगाना रहेको छ ssmk4u@gmail.com।
र आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गराउन चाहनुहुन्छ भने चाहिँ हाम्रो टोल फ्री नम्बर 1660100045 एनटिसी प्रयोग गर्ने जिग्रीका लागि र 9815720000 एन्सर प्रयोग गर्ने जिग्रीका लागि हो यो नम्बरमा फोन गरेर आफ्नो कुराहरू सित्तैमा रेकर्ड गराउन सक्नुहुन्छ है जिग्री।
त्यस्तै हाम्रो वेबसाइट www.ssmk.org र साउन्ड क्लाउडमा गएर साथीसँग मनका कुरा सर्च गरेर हाम्रो नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ है।
र जिग्री यदि तपाईँ फेसबुक चलाउनुहुन्छ भने चाहिँ हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssmkradio एसएसएमके रेडियोमा गएर हामी कहाँ छौँ के गर्दैछौँ भनेर पनि जान्न सक्नुहुन्छ र साथसाथै हामी हरेक सोमबार बेलुका 4 बजेदेखि 5 बजेसम्ममा फेसबुक लाइभ पनि आउँछौँ जहाँ तपाईँ हामीसँग प्रत्यक्ष जोडिएर कुराकानी पनि गर्न सक्नुहुन्छ है।
र त्यस्तै एसएमएस पठाउन चाहनुहुन्छ भने चाहिँ मोबाइलको म्यासेज बक्समा जानुहोस् VOY टाइप गरी एउटा खाली ठाउँ छोड्नुहोस् अनि आफूलाई लागेको कुराहरू सरल लेखेर पठाउन सक्नुहुन्छ हाम्रो टोल फ्री नम्बर 3440000।
साथी हामीलाई सम्पर्क गर्ने विभिन्न माध्यम मध्ये तपाईँलाई सजिलो हुने कुनै एकबाट हामीसँग सम्पर्कमा रहनुहोला भन्दै कार्यक्रमको यो अर्कै अध्यायबाट साथीसँग मनको कुराको सबै जिग्री सविता रसिक सँगै म तपाईँको आफ्नै हसिलो रसिलो अनि चिटिक्क परेको जिग्री सबिन
अनि म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा पनि बिदा हुन्छु।
नमस्ते, बाई बाई, फेरि भेटौँला।